आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
भोली एक पल्ट तिम्रो दुखलाई
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, नमस्कार अनि जय मसीह। हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा पनि। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो कुरन्थीको चार अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ ख्रिष्टको सेवकहरूको अवस्थाले ख्रिष्टियन आचरणको निश्चय गर्दछ। यो अन्तिम अध्याय हो जुनमा पावल विभाजनहरू र गुटवादी आत्मासँग व्यवहार गरिरहेका छन्, जुन कोरिन्थीको मण्डलीमा भइरहेको थियो। यस अध्यायमा पावल ख्रिष्टको सेवकहरूको अवस्थाको बारेमा बोल्दछन् अनि त्यही कुराले ख्रिष्टियन आचरणको निश्चित गर्नुपर्छ, तय गर्नुपर्छ। पहिलो कोरिन्थी चार अध्याय एक पदमा लेखिएको छ, यसरी मानिसले हामीलाई ख्रिष्टको सेवक र परमेश्वरको रहस्यहरूका भण्डारे ठान्नुपर्छ। मित्र, यो सुन्दर पदमा रोकेर हेरौं। हामी सबै ख्रिष्टका सेवकहरू हौं। प्रत्येक विश्वासीहरू ख्रिष्टको सेवक हुन्। हामी सबै सेवकहरू हौं। तपाईँ प्रचारक हुनुहुन्छ, चाहे यो कुरा तपाईँ मन पराउनुहोस् या मन नपराउनुहोस्। अहिले मैले यो कुरा भनेकोले गर्दा मसँग नरिसाउनुहोस्। हाम्रो कार्यालय अफिसको नजिक त्यहाँ एकजना नामधारी ख्रिस्टियन मानिस रहन्थे जो जडिया मतवाला थिए अनि उससँग आमा पनि रहन्थिन् जो अति नै असल उक्तम आत्मिकी ख्रिस्टियन आमा थिइन् र तिनले आफ्नो छोरासँग कुरा गर्न उसलाई सम्झाउनलाई आग्रह गरिन् अनि एक दिन मैले उसलाई बाटोमा भेटाएँ। पूरा ट्वाक लगाएर लरभरिँदै आइरहेको थियो अनि मैले उसलाई सम्झाएँ र भने कि यो आदत खराब हो, त्यसो गर्न उचित हुँदैन ख्रिस्टियनले। अनि उसले मेरो हरेक कुराको सहमत भए। त्यसपछि मैले उसलाई भने के तिमी जान्दछौ कि तिमी प्रचारक हौ? तब तिनी जुरुक्कै उठेर मलाई भन्यो, मलाई प्रचारक नभन्नुहोस्, म तपाईँलाई पिट्नेछु। अमित्र, उसलाई जड्या रक्षा भन्दा कति पनि आपत्ति भएन तर तिनी निश्चय नै प्रचारक कलिएको चाहँदैनन्। मित्र, हामी सबै प्रचारकहरू हौं। अनि मैले उसलाई भने कि हामी आफ्ना जीवनहरूद्वारा पनि केही सन्देश प्रचार गर्दछौ। तपाईँ आफ्नो जीवनद्वारा आफ्ना वरिपरि रहने मानिसहरू र संसारलाई केही कुरा निश्चय नै भनिरहनु भएको छ, चाहे असल कुराको चाहे खराब कुराको। यो कुराको याद राखौ, यदि तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँ ख्रिष्टको सेवक हुनुहुन्छ। आज तपाईँ कस्तो किसिमको सन्देश दिइरहनु भएको छ आफ्नो परिवारलाई, छिमेकीलाई, समाजलाई, आफ्नो परिवारलाई अनि देशलाई, संसारलाई? के तपाईँको जीवनद्वाराको सन्देशले परमेश्वरको महिमा गरिरहेको छ? के धेरै मानिसहरू आशिषित भइरहेका छन्? याद राखौं, प्रत्येक विश्वासीहरू ख्रिष्टका सेवक हुन्। अनि यो कुराको पनि ध्यान दिउँ कि ख्रिष्टको सेवक परमेश्वरको रहस्यको कारिन्दाहरू पनि हुन्, भण्डारीहरू पनि हुन्। पावलको दिनमा कारिन्दा चाहिँ भण्डारी चाहिँ स्वामी वा मालिकको लागि घरायसी वस्तुको प्रबन्ध गर्ने, नियन्त्रण गर्ने, चलाउने व्यक्ति हुन्थ्यो। उसले मालिकको घरको खानपानको लुगाफाटा र त्यस्तै अन्य कुराहरूको ख्यालवास्ता गर्नुपर्दथ्यो। उसले परिवारको तमाम जरूरत कुराहरूको प्रबन्ध गर्नुपर्दथ्यो। त्यस्तै प्रकारले ख्रिष्टको सेवकले परमेश्वरको वचन परिवारको सदस्यहरूलाई दिनुपर्दछ, बाँड्नुपर्दछ। अनि यो कुराको ध्यान दिउँ कि यहाँ फेरि पनि रहस्य शब्दको उल्लेख भएको छ। यो कुराको ध्यान दिउँ, रहस्यहरू ती कुरा हुन् जुन पहिले प्रकट भएको थिएन तर अहिले प्रकट भएको छ। रहस्यहरू शारीरिक मानिसद्वारा बुझ्न सकिँदैन, केवल परमेश्वरको आत्माले मात्र ख्रिष्टका कुराहरू लिनु भएर ती कुराहरू हामीले देखाउनुहुन्छ। यहाँ उल्लेखित रहस्यको अर्थ हो सुसमाचार, परमेश्वरको वचन। जबकि हामी प्रत्येक विश्वासीहरू परमेश्वरको रहस्यको कारिन्दाहरू भएकोले हामीले ती रहस्यहरूको बाँड्नुपर्छ, दिनुपर्छ। मती 13 अध्यायमा आफ्नो रहस्य दृष्टान्तहरूको अन्त गर्नु भएपछि प्रभु येशूले 13 अध्यायको 51 पदमा भन्नुभयो, के तिनीहरूले यी सबै कुरा बुझ्यौ? तिनीहरूले उहाँले भने, ज्यू प्रभु। मित्र, मेरो विचारमा तिनीहरूले वास्तवमा त्यो कुरा त्यस समयमा बुझेका थिएनन्। अनि तिनीहरूले बुझे या बुझेनन् सो कुराको उहाँ भन्नुहुन्न, तर उहाँ अगाडि निरन्तर तिनीहरूलाई भन्नुहुन्छ 13:52 पदमा। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण स्वर्गीयको राज्यको लागि शिक्षा पाएको हरेक शास्त्री एकजनाको घरको मालिक जस्तो हो। शास्त्री एकजन घरको मालिक जस्तो हो जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो चीजहरू बाहिर झिक्दछ। त्यही नै परमेश्वरको रहस्यहरूको कारिन्दाले गर्नुपर्दछ। परमेश्वरको वचनबाट नयाँ कुराहरू र पुराना कुराहरू बाहिर झिकेर कोही कोही मानिसहरूले मलाई कहिलेकाहीँ बाइबल अध्ययन पछि भन्छन्, ओ त्यो त पुरानो कुरा हो, मैले त्यो त पहिले पनि सुनिसकेको छु। म यसरी उत्तर दिन्छु, म दुवै नयाँ पुरानो चीजहरूलाई बाहिर झिक्ने कारिन्दा हुँ। आज मैले अलिक पुरानो कुरा झिकेर दिए, मेरो कर्तव्य यो हो कि दुवै पुरानो साथसाथै नयाँ कुराहरू बाहिर झिकेर दिने। त्यही नै परमेश्वरको रहस्यको कारिन्दाको बोलावट हो। अनि म सोच्न सक्दिन कि त्यहाँ यो भन्दा महान अरू कुनै उच्च बोलावट छ। भनिएको छ, यसरी मानिसले हामीलाई ख्रिष्टका सेवक र परमेश्वरका रहस्यहरूका भण्डारे ठान्नु पर्दछ, कारिन्दा ठान्नु पर्दछ। २ त्यसबाहेक यो आवश्यक छ कि भण्डारेहरू कारिन्दाहरू विश्वासयोग्य ठहरिनुपर्छ। यो कुराको ध्यान दिनुहोस् कि कारिन्दाहरू अर्थात भण्डारेको योग्यता बोल्न सिपालु हुनुपर्छ वा उसमा धेरै वरदानहरू हुनुपर्छ भन्ने छैन, तर तिनी खालि विश्वासी पाइयोस्, इमानदारी पाइयोस् भन्ने चाहिएको छ। त्यहाँ धेरै मानिसहरू छन् जसलाई कुनै दिन इनाम दिइनेछ। यस कारणले होइन कि तिनीहरूले केही महान काम गरे या तिनीहरूसँग महान वरदानहरू थियो, अह, तर यस कारणले कि तिनीहरूले जे काम गरे, त्यो काम कसरी गरे, त्यसमा तिनीहरू विश्वासयोग्य र इमानदार साथ गरे। मित्र, म प्रभुको सेवामा केही सालदेखि छु अनि मैले सधैँ त्यहाँ केही विश्वासयोग्य जनहरू भेटाएको छु। म तिनीहरूमा भर पर्न सक्छु र म जान्दथे कि तिनीहरू कहाँ उभेथे, कहाँ उभिएका छन्। 3-4 पदमा भनिएको छ, तर तिमीहरूबाट वा मानिसहरूको कुनै आदतबाट मेरो इन्साफ हुनु यो त मेरो निम्ति अति सानो कुरा हो। म आफै पनि आफ्नो इन्साफ गर्दिन, मेरो आफ्नै विरूद्धमा केही छ भन्ने मलाई थाहा छैन, तर त्यसले मलाई निर्दोष साबित गर्दैन, मेरो न्याय गर्ने त प्रभु नै हुनुहुन्छ। मित्र, यी दुई पदहरूले वास्तवमा 3 अदालतहरूको पेश गर्दछ जुनको अगाडि हामी सबै खड़ा हुनुपर्छ। ती पदहरू सायद कठिन पदहरू देखाइ पर्दछ, तर वास्तवमा तिनीहरू कठिन पदहरू होइनन्। ती पदहरूले हामीलाई भन्दछ कि मलाई इन्साफ गर्ने तपाईसँग कुनै अधिकार छैन, अनि तपाईँलाई इन्साफ गर्ने मसँग कुनै अधिकार छैन, किनभने हामी दुवै अर्का उच्च अदालतको अगाडि उभिन गइरहेका छौं। पहिलो अदालत हो लोअर कोर्ट अर्थात प्रथम अदालत। यो चाहिँ अरूहरूको विचार राय मतको अदालत हो। पाउल भन्छन् 3 पदमा, तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्साफ हुनु यो त मेरो निम्ति अति सानो कुरो हो, म आफै पनि आफ्नो इन्साफ गर्दिन। मित्र, यो प्रभाव पार्ने कथन हो। अनि यो यस्तो सुन्नै पर्दछ कि मानव पाउल समाज विरोधी थिए, तर पाउल अरूहरूको विचार रायको सम्बन्धमा कठिन भावविहीन या तिरस्कार गर्ने व्यक्ति थिएनन्। तिनी आफ्नो बारेमा अन्य मानिसहरूको विचार राय बाटोको आक्रमणदेखि मुक्त थिएनन्। उसले आफ्नो प्रेतत्वको महान अनुभूति सहित बचाउको निम्ति बोले। जब उसलाई आलोचकहरूद्वारा चुनौती दिइयो, उसले सधैँ झुट्टा अगमवक्ताहरूद्वारा अफवाहहरूद्वारा आघात गरिएका थिए, आक्रमण गरिएथे। उसले यसै अध्यायमा पनि यसको उल्लेख गरे। पहिलो कुरन्थी 4 अध्याय 11-13 पदमा भनिएको छ, यस घड़ीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, कुटै खाँदछौं र घरविहीन छौं। आफ्नै हातले काम गरेर हामी मेहनत गर्छौं, अपमानित हुँदा हामी
आशीर्वाद दिन्छौं, सतैंदा हामी सहन्छौं, हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाब दिन्छौं, अहिलेसम्म हामी संसारका फोहोर र पृथ्वीका कसिंगर बनेका छौं। तपाईँ यो देख्न सक्नुहुन्छ कि पावल अरू मानिसहरूको विचार राय प्रति सचेतन थिए, तर पनि उसको जीवन ती कुराहरूद्वारा निर्देशित गरेका थिएनन्। ती कुराहरू उसको जीवनको स्टेयरिङ चक्काहरूमा थिएन, मतलब उसलाई त्यसले जता चाह्यो त्यता चलाएन। हामी यो कुरा मन पराउ या मन नपराउ, हामी सबै अरूको न्याय आसनको अगाडि उभिन्छौ। यो नै एउटा कुरा हो कि यसबाट अलग रहन हामी सक्दैनौ। अब्राहम लिंकनले भने आफ्नो राष्ट्रको बारेमा, यो राष्ट्रमा आम सार्वजनिक विचार नै हरेक कुरा हो, अभाग्यवश यो कुरा सत्य हो। त्यहाँ अरूहरूको विचार रायको स्वीकार गर्ने काम, हाम्रा शत्रुहरूको आलोचनाको मान लिने काम र तिनीहरूमा समर्पण हुने काम खतरा हुन्छ। धेरै अदालतहरूले न्याय इन्साफको सट्टामा भीड़ जमातको जनप्रियताको साथ दिन्छन्। निश्चय नै राजनीतिज्ञहरू जमात भीड़को साथ दिन्छन्। कोही कोहीले सिद्धान्तको आदर र सम्मानको समर्पण गर्नेछन्। जोन मिल्टनले भनेथे, भद्र मन र दिमागको अन्तिम कमजोरी लोकप्रियता र प्रसिद्धताको प्रेम हो। अभाग्यवश आज धेरै मानिसहरू त्यही नै कुराको खोजी गर्दछन्। एउटा लेखमा मैले पढ़िरहेको थिएँ, प्रसिद्धता बाप हो, जनप्रियता दुर्घटना हो, धनहरू पनि पखेटा लिन्छ र उडी जान्छ, जो आज जय ध्वानी गर्छ, जय जयकार गर्छ, भोलि श्राप। खालि एक कुरा मात्र टिक छ, त्यो हो चरित्र। आज हामी प्रायसँग समस्या यो छ कि हामी आलोचनाद्वारा जीवित रहनु भन्दा प्रशंसाद्वारा बर्बाद हुँदछौं। अनि यो कुरा आज पनि धेरैको जीवनमा सत्य छ। यद्यपि पाउल अरूहरूको विचार रायमा सचेतन भए पनि त्यो विचार वा राय उसको जीवनको नेतृत्व गर्ने डोर्याउने नियम सिद्धान्त बनेन। भन्छन् पद तीनमा, तर तिमीहरूबाट या मानिसहरूको न्याय अनुसार मेरो इन्साफ हुनु, यो त मेरो निम्ति अति सानो कुरा छ। यसपछि दोस्रो अदालत हो उच्च अदालत, अर्थात हायर कोर्ट। अनि यो उच्च अदालत चाहिँ हाम्रो आफ्नै विवेकको अदालत हो। के विवेक सुरक्षित गाइड हो, मार्गदर्शक हो? पाउल भन्छन् कि यो ठिक सही गाइड वा मार्गदर्शक होइन। पद तीनको अन्तिम खण्डमा भन्छन्, म आफै पनि आफ्नो इन्साफ गर्दिन। हामी आत्माद्वारा मार्गदर्शन र अगुवाई गरिनु पर्दछ। हामीले पहिले नै उत्पत्तिको पुस्तकमा विवेकको युगको बारेमा अध्ययन गरिसकेका छौं, अनि त्यहाँ हामीले देख्यौं कि यो जल प्रलयको दण्डमा अन्त भयो। ख्रिस्टियनहरूसँग जानकारी दिने, प्रकाश डाल्ने विवेक हुनुपर्छ। जब यसले हामीलाई हप्काउँछ र हामीलाई भन्छ कि हामीले गलत काम गरिरहेका छौं, तब हामीले यसको आज्ञा पालन गर्नुपर्छ, त्यसको कुरा सुन्नुपर्छ। तर उही समयमा हाम्रो विवेकले चिन्ताहीन शान्त मार्गहरूको मंजूर गर्न सक्छ र हाम्रा अहंकार अहमताको अपील गर्न सक्छ र यसले हामीलाई बढ़ी प्रशंसा गर्न वा चिप्लो घस्न सक्छ। तब हामी यसबाट होशियार हुनुपर्छ। हामी सबैजना यो अदालतको अघि उभिन्छौ या गिर्छौ। फ्लोले यसै प्रसंगमा भनेथे, भीड़ बाटोको कोलाहलमा होइन, घुइचो भीड़को कराई चितकार र तारीफहरूमा होइन, तर हामी आफै स्वयंमा विजय र हार छ। एक इमान्दार मानिस अरू मानिसहरूको विचार रायद्वारा चलाइँदैन, मार्गदर्शन गरिँदैन, तर जुन कुरा उसको सोचाइमा सत्य छ भनी ठान्छ त्यही नै उसले गर्छ। यो साहसी सूत्र हो, यो भद्र नियम हो। तैपनि पाउले भने कि यसको पछ्याएन। भन्छन्, म आफ्नो स्वयंको विचारको मूल्यांकन गर्दिन, म आफ्नै विरूद्धमा केही जान्दिन। अगाडि भन्छन्, तर म यसमा धर्मी ठहरिन्न। मतलब यसले मलाई परमेश्वरको अघि धर्मी ठहराउँदैन। के पाउले आफ्नै विरूद्धमा केही कुरा जानेका थिएनन्? त्यसको ठिक विपरीत तिनी भन्छन् कि उसले आफ्नो स्वयंको बारेमा केही कुरा पनि जान्दैनन्, तर त्यसले अझै उसलाई परमेश्वरको अघि निर्दोष बनाएन। मित्र, यो मानव स्वभावको चरित्र हो, विशेषता हो। अरूहरू प्रति अति नै कठोर बन्ने, तर आफै स्वयंसँग अति नै कड़ी कडाउ नगर्ने, दयाशील हुने। त्यही नै दाउदको समस्या थियो। उसले अर्काको जीवनमा खराब काम देख्न सके, तर उसले आफैमा चाहिँ यसको देख्न सकेन। अनि यो कुरा आज हामी धेरैको निम्ति पनि सत्य छ। उदाहरणको निम्ति, कसैले आफ्नो केही विचार रायको दृढतापूर्वक पक्रिरहन्छ भने हामी त्यसलाई कलह पैदा गर्ने, कलह प्रिय, झगडालु भन्छौ। तर जब हामी त्यो गर्छौ, हामी चाहिँ आफ्नो दृढ विश्वासको साहस देखाइरहेका छौं। कसैले सानो गलत काम गर्यो वा बोल्यो भने हामी तुरन्तै कठोर बन्छौ, तर जब हामी त्यस्तो कुरा काम गर्छौ, हामी आफैमाथि त्यस्तो कठोरता देखाउँदैनौ। हामी सधैँ आफैलाई अगुवाको भूमिकामा फ्याँक्न चाहन्छौ र सामान्यतया हामी यसको बंग्याउँदछौ। हामी आफै स्वयंहरूको अघि उभिन्दैनौ या गिर्दैनौ। परमेश्वरले यो दोस्रो अदालत, जुन हाम्रो आफ्नै विवेकको अदालत हो, त्यसको निर्णयको रद्द गर्नुहुन्छ, उल्टाउनुहुन्छ। अनि तेस्रो अदालतको अघि चाहिँ हामी सबै उभिनै पर्छ, जुन पत्चारको सर्वोच्च अदालत हो। पत्चारको अन्तिम खण्डमा भनिएको छ, तर मेरो इन्साफ गर्ने प्रभु नै हुनुहुन्छ। अनि यो अदालत ख्रिष्टको न्याय आसन हो। पाउल भन्छन् कि कुनै दिन ख्रिष्टको न्याय आसनको अघि उभिन गइरहेका छौं, अनि हामी प्रत्येक त्यस न्याय आसनको अघि प्रकट हुनेछौ। त्यहाँ कुन कुराको इन्साफ गरिनेछ त? हामी जान्दछौ कि हामी हाम्रा पापहरूको लागि इन्साफ गरिँदैनौ, किनभने विश्वासीहरूको पाप जति पूर्वबाट पश्चिम टाढा छ, त्यति नै टाढा विश्वासीहरूको पापहरू हटाइएको छ। हाम्रा पापहरू ख्रिष्टको रगत मुनि छन् र परमेश्वरले कति पनि ती पापहरूको याद गर्नुहुने छैन। तर विश्वासीहरू उसको कारिन्दाको भण्डारीको कामको लागि इन्साफ गरिनेछन्। हाम्रा शारीरिक सम्पत्तिहरू, हाम्रा शरीरहरू, हाम्रा भौतिक स्रोतहरू, हाम्रा दानहरू, यिनै कुराहरू इन्साफको लागि ल्याइँदछ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि विश्वासयोग्य कारिन्दा हुनु नै महत्वपूर्ण कुरा हो। त्यसो त हाम्रो आफ्नै चीजहरू त केही छैन। हामीले पहिले सिकिसकेका छौं कि सबै कुराहरू ख्रिष्टको हो र हामी उहाँका हौं। हामी उहाँसँग साझेदारीमा छौं। हामीले तीन अध्यायको अन्ततिर देख्यौं कि सबै कुराहरू हाम्रा हुन्। पाउल हाम्रो हो, अपोलोस हाम्रो हो, काल्भिन, जोन, वेस्ली, मार्टिन लुथर सबै हाम्रै हुन्। हामी रहेको यो संसार हाम्रै हो। हामी यसमा भएको तमाम प्राकृतिक दृश्यको सुन्दरताको आनन्द उठाउन सक्छौ। मित्र, जब हामी ख्रिष्टको भएकोले गर्दा सबै कुरा हाम्रा हुन्, वर्तमान र भविष्य पनि, र उहाँले हामीलाई दिनुभएको तमाम कुराहरूको हामी कारिन्दा भण्डारीहरू हौं। अनि पाँच पदमा भनिएको छ, पाँच पदमा, यसकारण तोकेको समय भन्दा अघि न्याय नगर, प्रभु आउँजेल पर्ख, उहाँले अन्धारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ, तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। मित्र, ख्रिष्टले मात्र इन्साफ गर्नुहुन्छ। यदि हामी कसैको इन्साफ गर्न बसौं भने हामी प्रभुको स्थान लिइरहेको हुन्छौ। यही कारण कसैले हामीलाई आलोचना गर्यो वा अपमान गर्यो भने हामी त्यसको प्रतिक्रिया जनाउनु हुँदैन। परमेश्वरले हामीलाई निष्पक्ष पूर्ण इन्साफ गर्नुहुनेछ र उहाँले सबै कुराहरूको जान्नुहुन्छ। हजुर, मलाई लाग्छ सम्भवत हामी आफ्नै बारेमा त्यस व्यक्तिले भन्दा अझ खराब कुराहरू जान्दछौ जसले हामीलाई आलोचना गरिरहेको छ। अन्धारोमा छिपेका कुराहरूलाई येशु ख्रिष्टको उपस्थितिमा प्रकाशमा ल्याइनेछ। उहाँले हृदयहरूका सल्लाहहरूलाई प्रकट गर्नुहुनेछ। त्यसकारण त हामी कसरी ख्रिष्टन जीवन जिउँछौ त्यसमा धेरै होसियारी हुनुपर्छ। त्यसपछि पद पाँचको अन्तिम खण्डमा त्यहाँ अति नै महत्वपूर्ण कथन छ, तब हरेक मानिसले परमेश्वरबाट प्रशंसा पाउनेछ। म विश्वास गर्दछु कि उहाँले केही त्यस्तो कुराको देख्न गइरहनु भएको छ जुनको लागि उसले प्रत्येक विश्वासीहरूलाई प्रशंसा गर्नेछन्। छ पदमा भनिएको छ, भाइ हो, मैले आफ्नो र अपोलोसको उदाहरण दिएर तिमीहरूको भलाइको निम्ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्त्र अनुसार तिमीहरू जिउन सक र तिमीहरूमध्ये कोही पनि एउटा अर्काको विरूद्धमा घमण्डले नफुल। यो कुराको याद राखौं कि कोरिन्थियन मण्डलीमा विभाजन गुटवादी एक समस्या थियो। त्यसकारण अहिले पाउल भन्छन् उसले यो कुरा तिनीहरूको लागि नमूना अर्थात उदाहरणको निम्ति प्रयोग गरिरहेका छन्। पाउल र अपोलोस मित्रहरू थिए, ती दुवै ख्रिष्टका थिए र ख्रिष्ट ती दुवैका थिए। दुवैले आफ्नो वरदानको अभ्यास गरिरहेका थिए। सात पदमा भनिएको छ, अरूहरू भन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ जो तिमीहरूले पाएका छैनौ, पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ? के तपाईसँग कुनै वरदान छ? हुन सक्छ तपाईसँग अति नै उक्तम वरदान होला, तर तपाईले त्यसको बारेमा घमण्ड गर्ने केही कुरा छैन, किनभने त्यो परमेश्वरले तपाईलाई दिनुभयो। तपाईँ आफ्नो वरदानको प्रवर्तक हुनुहुन्न। हामीले हाम्रा वरदानहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। आठ नौ पदमा भनिएको छ, तिमीहरू तृप्त भइसकेका छौ, तिमीहरू धनी भइसकेका छौ, हामी बिना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँग राज्य गर्न सकौ। जुलुसको पछिल्लो भागमा रहने मृत्युदण्ड पाएकाहरूलाई जस्तै परमेश्वरले हामी प्रेतहरूलाई प्रदर्शनमा राख्नु भए जस्तै मलाई लाग्दछ, किनकि संसार स्वर्गीय दूतहरू र मानिसहरूको निम्ति हामी तमासा भएका छौं। मित्र, त्यस चर्चको सहित अवधिमा प्रेतहरूलाई संसारको अघि तमासाको रूपमा प्रदर्शन गरिएका थिए। तिनीहरू केवल संसारको निम्ति मात्र तमासाको पात्र भएनन्, तर तिनीहरू स्वर्गीय दूत र मानिसहरूको तमासा बनाइए। अनि म सोच्दछु यसले आज हामीलाई संकेत गर्दछ, अन्य मानिसहरूले परिश्रम गरे अनि हामी तिनीहरूको परिश्रममा मजासाथ प्रवेश गरेका छौं। अहिले पाउल हामीलाई अगाडि भनेछन् कि उसले आफ्नो विश्वासी जीवनमा के कस्ता दुःख उठाउनु पर्यो। 10-12 पदमा भनिएको छ, हामी ख्रिष्टको खातिर मूर्ख छौ, तर तिमीहरू त ख्रिष्टमा बुद्धिमानी छौ। हामी दुर्बल छौ, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रो चाहिँ अनादर। यस घड़ीसम्म हाम्रो भोका र प्यास छौ, नाङ्गो छौ, हामी कुटै खाँदछौ र घरविहीन छौ। आफ्नै हातले काम गरेर हामी मेहनत गर्छौ, अपमानित हुँदा हामी आशीर्वाद दिन्छौ, सताइँदा हामी सहन्छौ, हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाब दिन्छौ। अहिलेसम्म हामी संसारका फोहोर र पृथ्वीका कसिंगर बनेका छौ। मित्र पाउले सुसमाचारको निम्ति कस्तो दुःख कष्ट सहे त्यसको कल्पना गर्न सक्दैनौ। उसले एसिया माइनरमा सुसमाचार प्रचार गरे। हामीलाई प्रेरितको पुस्तकमा भनिएको छ कि एफिसको प्रदेशमा प्रत्येक यहुदी र अन्य जातिहरूले सुसमाचार सुने। अनि 14-15 पदमा भनिएको छ, तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन, तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्थ दिनलाई लेखे, किनकि ख्रिष्टमा तिमीहरूका असंख्य अभिभावकहरू छन्, तर तिमीहरूका धेरै पिता त छैनन्, किनकि सुसमाचारद्वारा ख्रिष्ट येशूमा म तिमीहरूका पिता बने। पाउल नै तिनीहरूलाई ख्रिष्टमा डोर्याएका थिए। मित्र, कसैलाई ख्रिष्टमा डोर्याएर आत्मिक पिता बन्ने कुरा अति नै आनन्दको कुरा हो। अनि 17 पदमा हामी पढ्छौ, यसैले तिमीहरू कहाँ तिमोथीलाई पठाउँदैछु, तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाए बमोजिम ख्रिष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्। अनि 18-20 पदमा भनिएको छ, म तिमीहरू कहाँ नआउने भन्टानेर कतिजना अहंकारी भएका छन्, तर प्रभुको इच्छा भयो भने म तिमीहरू कहाँ चाँडै आउनेछु, र ती अहंकारी मानिसहरूको बात होइन, तर तिनीहरूको शक्ति चाहिँ के रहेछ त्यसको पत्ता लाउनेछु, किनकि परमेश्वरको राज्य कुरामा होइन तर शक्तिमा हुन्छ। मित्र, पाउल भन्छन् कि तिनीहरूको कुराहरूमा त्यति धेरै रुचि लिँदैनन्, तर तिनी जान्न चाहन्छन् कि तिनीहरूको जीवनमा शक्ति छ या छैन। अनि 21 पद, तिमीहरू के इच्छा गर्छौ, म तिमीहरू कहाँ छडी लिएर आऊ कि नम्रताको आत्मामा प्रेम साथ। तिनीहरूको मनोवृत्ति र क्रियाले त्यो कुराको तय गर्दछ कि कसरी पाउल तिनीहरू कहाँ आउनु पर्दछ, के तिनी सुधारको छडी लिएर आउनु पर्दछ या तिनी प्रेम र नम्रताको आत्मामा आउनु पर्दछ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98470-35679, 98470-35679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ, अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।